नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। नेपालीहरूको ठूलो पर्व विजयादशमी आजदेखि शुरू भएको छ। सँगै केही दिन अघिको अविरल वर्षा र त्यसपछि आएको बाढ़ी, पहिरो र डुबानका कारण जनजीवन प्रभावित भएको छ। दशैं भित्रिरहँदा मानिसहरू दशैं मनाउनका लागि आफ्नो ठाउँमा जानका लागि यति बेला विभिन्न भनौँ हवाई माध्यम र यातायात माध्यमबाट घर जाने तर्खरमा पनि छन् र ती दुवै भनौँ न हवाई यातायात र स्थलमार्गमा यति बेला भीड़भाड़ पनि बढ़ेको छ। सँगै बाढ़ी पहिरोका कारण यातायात विशेष गरी सड़क मार्गहरू प्रभावित भएको छ, जसका कारण चाहिँ यातायात मार्गबाट सम्बन्धित ठाउँमा जानका लागि मानिसहरूले अलिकति अप्ठ्यारो भोग्नु परिरहेको छ। सँगै एक खालको डर पनि छ, कति बेला के हुने हो, पहिरो जाने हो कि फेरि बाटो अवरुद्ध हुने हो कि भन्ने एउटा डर पनि सबैमा छ। र यो डरका बीच आजदेखि विजयादशमी शुरू भइसकेको छ र विशेष गरी जल तथा मौसम विज्ञान विभागले आज मौसम पूर्वानुमानमा विशेष गरी कोशी प्रदेश लगायतका क्षेत्रमा वर्षा हुने जनाएको छ। देशका केही भूभागमा आज वर्षाको सम्भावना उसले आकलन गरेको छ। केही प्रदेशमा अहिले बिहानैदेखि वर्षा भइरहेको पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा अघि बिहानदेखि मध्यम स्तरको वर्षा अहिले भइरहेको छ। विशेष गरी आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ भने बाँकी भागमा आंशिक बदली हुने र सामान्यतया मौसम सफा रहने पनि जनाएको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यो बीचमा विशेष गरी अविरल वर्षा र त्यसपछि निम्तिएको क्षतिको अहिले सरकारले त्यसको प्रारम्भिक विवरणहरू संकलन गर्ने काम गरिरहेको छ। विभिन्न क्षेत्रमा पुगेको क्षतिको सँगै बाढ़ी पहिरो पीड़ितहरूलाई राहत, मृतक परिवारलाई राहत वितरण गर्ने सम्बन्धमा पनि प्रक्रिया अघि बढ़ेको जनाएको छ। आज हामी यो हप्ता अघिल्लो हप्ता आएको विपद, वर्षापछि निम्तिएको विपद, यसमा भनौं न पूर्व सूचना प्रणाली र विभिन्न निकायहरूको समन्वय, जोखिम न्यूनीकरणमा भइरहेका प्रयास लगायत विपदको सामना, यस्ता खालका विपदको सामना हामी कसरी गर्न सक्छौं भन्ने सन्दर्भमा आज हामी एकजना जलवायु विज्ञ धर्मराज उप्रेतीसँग कुराकानी गर्छौं। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। धर्मराज उप्रेतीज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हुन्छ, धन्यवाद, नमस्ते। विजयदशमीको शुभकामना तपाईँलाई र सम्पूर्ण श्रोतालाई पनि।
हजुर, अब विजय दशमी आजदेखि शुरू हुँदै गर्दा अघिल्लो हप्ता जुन खालको एउटा डरलाग्दो बाढ़ी पहिरोका कारण हामीले ठूलो क्षति पनि बेहोर्नु परेको छ, यो सन्दर्भमा अब आजको मौसम पूर्वानुमानको जानकारी पनि मैले यहाँ गराइसके। विशेष गरी पूर्वी क्षेत्रमा वर्षाको सम्भावना अस्तिदेखि नै जल तथा मौसम विज्ञान विभागले गरेको थियो र त्यसै अनुसार संचार माध्यमहरूले सम्प्रेषण पनि गरेका थिए र त्यो अवश्य पनि यो खालको सूचना त्यो लेभलमा पुगिने रहेको हुनुपर्छ। अब अघिल्लो साताको वर्षा र त्यसपछि निम्तिएको क्षतिलाई एकचोटि सम्झौं न, त्यसलाई चाहिँ यहाँले कुन रूपमा लिनुभयो, कुन रूपमा लिनुभएको छ?
ठूलो क्षति भएको छ। अब पानी पर्दाखेरि अब 25 नेपालको यो मौसमी केन्द्रहरूले जसले चाहिँ पानी कति पर्यो, कुन ठाउँमा तापक्रम कति भयो भनेर रेकर्ड गर्दछ, त्यो मौसमी केन्द्र 25 मौसमी केन्द्रहरूले रेकर्ड ब्रेक गरेको अवस्था छ। भनेपछि 20 वर्ष यताको चाहिँ वर्षाको रेकर्ड, अर्थात् चाहिँ त्योभन्दा बढीको अवधिको वर्षाको रेकर्ड चाहिँ यसले ब्रेक गरेको छ। त्यो भन्नुको अर्थ भारीभन्दा भारी वर्षा, अति भारी वर्षा भएको अवस्था छ। त्यसमा पनि ठाउँ हेरेर फरक फरक तरिकाको वर्षा भएको छ। खास गरेर काठमाडौँ उपत्यका कुरा गर्ने हो भनेपछि बुढानीलकण्ठ यो कागेश्वरी मनोहरा क्षेत्रमा 200-225 मिलिमिटर 24 घण्टामा वर्षा भएको अवस्था छ भनेपछि त्यसलाई चाहिँ हामीले ललितपुर काठमाडौँ मध्यतिर हेर्ने हो भनेपछि पनि यस्तै 250-250 मिलिमिटरको हाराहारीमा वर्षा भएको अवस्था छ भनेपछि ललितपुर र ललितपुरबाट चाहिँ यो लेले हुँदै अनि हाम्रो काभ्रेसम्मको अवस्था हेर्ने हो भनेपछि 300 मिलिमिटर भन्दा माथि र अब 320 मिलिमिटरको हाराहारीमा वर्षा भएको छ, जुन अब भारी वर्षा भन्दा धेरै माथि हुन्छ। अब भारी वर्षा भनेको के हो भन्ने चाहिँ अब सन्दर्भ श्रोता सबैलाई चाहिँ जानकारी गराउनुको लागि चाहिँ 24 घण्टामा 140 मिलिमिटर वर्षा भयो भनेपछि त्यसलाई भारी वर्षा भनिन्छ र त्योभन्दा जति माथि बढ्दै जान्छ त्यो भारी वर्षाको चाहिँ स्वरूप पनि परिवर्तन हुन्छ। जस्तो 24 घण्टामा 140 मिनट भन्दा माथि भने कति भनेपछि 215 मिलिमिटरसम्म वर्षा भयो भने त्यो अति भारी वर्षा भनिन्छ भने 215 मिलिमिटर भन्दा पनि माथि वर्षा भयो 24 घण्टामा भने त्यो चाहिँ एकदमै अब मुसलधारी वर्षा हाम्रो आरिघोप्टे वर्षा होइन जे जस्तो नामाकरण हाम्रो नेपाली शब्दावलीमा छ त्यस्तो खालको अवस्था चाहिँ भनिन्छ। त्यसले के हुन्छ भनेपछि अब सहरी क्षेत्रमा हाम्रो यो पानी सोच्ने जुन सिस्टम हुन्छ रिचार्ज सिस्टम हुन्छ त्यो एकदमै कम छ र अहिले काठमाडौँ उपत्यकामा 100 मिलिमिटर पानी पर्यो वा 100 हारारीमा पानी पर्यो भने पनि बाढी आएको चाहिँ हामीले त्यो अनुभव गरिसकेका छौँ र त्यो प्रमाणित जस्तो भइसकेको छ। जस्तो बुढानीलकण्ठ र सो वरिपरिको क्षेत्रमा 24 घण्टामा लगभग 100 मिलिमिटरको हारारीमा पानी पर्यो भने त्यहाँबाट बग्ने खोलाहरूमा बाढी आएको र त्यो बाढीले चाहिँ मानिसलाई चाहिँ असर गरेको अवस्था देखिएको छ भने चाहिँ समग्रमा चाहिँ यो बङ्गालको खाडीमा उत्पन्न भएको एउटा न्यूनतापीय अवस्था जुन अवस्था सर्दै सर्दै हाम्रो उत्तरतिर आयो र त्यसले पश्चिमसम्मै असर गर्ने अवस्थाको थियो तर एक खालको चाहिँ एन्टिसाइक्लोनिक अवस्था पश्चिममा उत्पन्न भएको अर्थात् त्यसलाई चाहिँ पूर्वैतिर धकेल्ने खालको सिस्टम उतातिर सक्रिय भएको हुनाले चाहिँ यो बागमती प्रदेश र कोशी प्रदेशमा बढी र मधेस प्रदेशको पनि अब आंशिक धेरै भागमा भयो तर पूर्ण होइन जति कोशी र जति बागमती प्रदेशमा भयो त्यो एकदमै चाहिँ अब के भन्ने यसलाई डिभास्टेटिङ एकदमै ठुलो र यसले चाहिँ ठुलो हानि नोक्सानीको अवस्था के भने सिर्जना गरेको छ। खास गरेर चाहिँ जलवायु परिवर्तनको भाषामा यो क्लाइमेट इन्ड्युस्ड लस एन्ड ड्यामेज भनेर यो जलवायुजन्य हानि नोक्सानीको अवस्थामा यसलाई परिभाषित गरिन्छ। यसमा चाहिँ जति पनि हामीले अनुकूलनका चाहिँ अवस्थाहरू अनुकूलनका उपायहरू अपनाएका हुन्छौँ त्यसले धान्न नसकिने खालको चाहिँ अवस्था यसले सिर्जना गर्छ र यसले चाहिँ अबका दिनमा चाहिँ हामीले अनुकूलन हुनुको लागि अर्थात् चाहिँ हानि नोक्सानी घटाउनुको लागि चाहिँ हाम्रा भौतिक संरचनाहरू रोड पुल पुलेसा अस्पतालदेखि लिएर बस्ती कस्तो ठाउँमा राख्नुपर्छ भन्ने चाहिँ पनि यसले हामीलाई सन्देश दिएको छ।
अब हानि नोक्सानी घटाउने हाम्रो लक्ष्य अब आगामी दिनमा त्यो हुनुपर्छ। अब यसलाई यसको एउटा गतिलो माध्यम भनेको पूर्व सूचना प्रणालीलाई अझै प्रभावकारी बनाउने अझै सक्रिय बनाउने। पूर्व सूचना प्रणालीमा चाहिँ हामी कहाँ छौं र यो अघिल्लो साताको वर्षा र हामीसँग भएका पूर्व सूचना प्रणालीलाई तुलना गर्दा चाहिँ कसरी हेर्न सकिन्छ? हामी कतिको बलियो छौं? अब अहिले पूर्व सूचना हुँदाहुँदै पनि त्यो जोखिम चाहिँ त्यो भनौँ न त्यो घटना भयो मानिसहरू धेरै हताहती भए भौतिक संरचनाहरू हताहती भए भन्ने कुराहरू आएको छ। पूर्व सूचना प्रणालीलाई अघिल्लो चोटिको यो वर्षालाई जोडेर हेर्दा कसरी हेर्न सकिन्छ?
पूर्व सूचना प्रणालीमा अब हामी अहिले एडभान्स हुँदैछौँ धेरै नै। अब पूर्व सूचना प्रणालीमा जल तथा मौसम विज्ञान विभागले विभिन्न के अरे राष्ट्रिय र अन्तर्राष्ट्रिय भनौँ न त्यो मौसमी प्रणालीहरूको विश्लेषण गरेर सूचना दिने गरेको छ। त्यसले गर्दाखेरि चाहिँ एक्युरेसी पनि एकदमै बढ्दै गएको अवस्था छ। यसलाई चाहिँ हामीले 20 वर्ष अगाडिको अवस्थालाई चाहिँ तुलना गर्ने हो भनेपछि 20 वर्ष अगाडि खास गरेर कुनै नदी सिस्टममा कति पानी पर्यो र त्यसले कति बाढी आयो भनेर चाहिँ हेर्दाखेरि झाप्तीको खास गरी यो चितवन नारायणी नदी किनारमा झाप्तीमा एउटा टावरमा चढेर एउटा माथि चाहिँ हात्ती लखेड्ने चाहिँ भनौँ न मचानमा चढेर त्यति बाढी आयो है माथि बाढी आउँदैछ भनेर चाहिँ सुरु गरेको चाहिँ नेपालको पूर्व सूचना प्रणाली अहिले चाहिँ हेर्ने हो भनेपछि हामी हात हातमा मोबाइलमा एसएमएस आउने अवस्थासम्मको रूपमा विकास भएको छ। यसमा जल तथा मौसम विज्ञान विभाग र विभिन्न साझेदार संस्थाहरू जस्तै प्र्याक्टिकल एक्सनले धेरै ठुलो चाहिँ यसमा भूमिका खेलेको छ। त्यो हुनाले चाहिँ जल तथा मौसम विज्ञान विभागको जुन एडभान्समेन्ट छ यसलाई चाहिँ अब हामीले सराहनीय नै गर्नुपर्छ। सूचनाको हिसाबले चाहिँ अब 3 दिन अगाडि 4 दिन अगाडि नै अब यो पानी पर्छ, यस्तो खालको अवस्था सिर्जना हुन्छ भनेर 56 जिल्लाको लागि चाहिँ रेड अलर्ट पनि जारी गरेको अवस्था थियो। रेड अलर्ट जारी गर्नु भनेको हामी एकदमै अब 3 हुन्छ यसको, ट्राफिक लाइट सिस्टम जस्तै हो। जस्तो ग्रिन छ भनेपछि पानी पर्दैछ, सामान्य पानी हो, हल्का पानी हो, 1 देखि 5 मिलिमिटर चाहिँ प्रति घन्टाको दरले पानी परेको छ, अर्थात् चाहिँ 24 घन्टामा चाहिँ 60 मिलिमिटर भन्दा कमै पानी पर्यो भने त्यसलाई चाहिँ अब भनौँ न सामान्य अवस्था छ भने ग्रिन, अनि अलिकता मध्यम अवस्था छ भने हामीले चाहिँ पहेलो अलर्ट, र अब ठुलै अवस्था छ भने रातो अलर्ट चाहिँ यो संसारभरि नै जारी गर्ने प्रचलन छ। र नेपालमा चाहिँ अब रातो अलर्ट जारी गरिएको अवस्था थियो। रातो अलर्ट जारी गर्नुको अर्थ चाहिँ सम्पूर्ण क्षेत्र अलर्टको अवस्थामा बस, यातायात क्षेत्र अलर्टमा बस, होइन शहरी क्षेत्र अलर्टमा बस, बाढी खोला किनारमा बस्ने मान्छेहरूले अलर्टमा बस, अर्थात् चाहिँ हवाई क्षेत्र अलर्टमा बस, होइन हाम्रो यो विद्युतको ऊर्जाको क्षेत्र पनि अलर्टमा बस भनेर भनेको हो क्या। त्यसको व्याख्या चाहिँ अलिकता कम भयो, कुन क्षेत्र अलर्टमा बस्ने हो भनेर त्यसलाई चाहिँ हामीले प्रभावमा आधारित पूर्व सूचना प्रणाली भन्छौँ। रिस्क देखियो, जोखिम छ भन्ने कुरा देखियो, यति यति जिल्लामा चाहिँ यति पानी पर्दैछ भन्ने खालको सिस्टम देखियो, यद्यपि त्यसमा थप अपग्रेड गर्नुपर्ने, खास गरेर यस्तो क्रिटिकल अवस्थामा चाहिँ लगभग 6-6 घन्टामा चाहिँ यो मौसमी प्रणाली चेन्ज हुन सक्छ क्या, परिवर्तन हुन्छ। अहिले आएको ठुलो चाहिँ अवस्था जस्तो यसपालि पनि अब दाङ भेलीमा चाहिँ ठुलो पानी पर्ने अवस्था, अर्थात् यो कर्णालीसम्मै यो खालको सिस्टम जाने अवस्था थियो तर त्यहाँ गएन, भनेपछि ओभर द टाइम पहिलो रातमा गयो यो, खास गरेर सेप्टेम्बरको 27 अर्थात् 12 होला असोजको, त्यसमा चाहिँ उतासम्म गयो, 100 मिलिमिटर पानी धनगढीसम्मै पर्यो, तर अर्को दिन चाहिँ त्यहाँ पानी परेन र यतै चाहिँ केन्द्रित भयो। भनेपछि समग्रमा हाम्रो के हुन्छ भने यसलाई चाहिँ अपडेट गर्दै जाने, के हुँदैछ भनेर चाहिँ भन्दै जाने, र यो अलर्टको सिस्टम के हो भनेर भन्ने एउटा पाटो हुन्छ। अहिले अहिले नेपालमा हाम्रो गरेको के छ भनेपछि कुनै नदी सिस्टममा कति पानी पर्यो भने त्यहाँ चाहिँ बाढी आउँछ र बाढीको तह कति छ भनेर हामी हेर्न सक्छौँ। जस्तो कोशी जलाधार क्षेत्रमा कति पानी परेको छ भनेर यदि थाहा छ भनेपछि, जस्तो 100 मिलिमिटरको हारारीमा पानी पर्दैछ भन्ने थाहा पनि इस्टिमेट पनि बाढीको गर्न सकिन्छ त्यसै पनि, नत्र हाम्रो यो नदीको पानीको बहाव नाप्ने गेज स्टेसन भन्छ त्यो पनि लगभग देशभरिकै ठुला सबै नदी सिस्टममा छ, र त्यो नदी सिस्टममा कन्काई कमलादेखि लिएर चाहिँ अब बबई वैशताप्ती कोशी कर्णाली महाकाली जति पनि हाम्रो चाहिँ नदी सिस्टमहरू छन् त्यो नदी सिस्टममा चाहिँ पानीको बहाव नाप्ने सिस्टम भएको हुनाले पानी पर्ने बित्तिकै चाहिँ पानीको तह कच्छ भनेर हामी जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा गएर सिधै यति पानी छ, यति चाहिँ नदीको तह बढ्यो, खतरा तहमा पुग्दैछ या अब सतर्कता तहमा पुग्दैछ या सामान्य छ भनेर अहिले पनि हेर्न सक्छौँ। त्यो हुनाले चाहिँ यो एडभान्समेन्ट भएको अवस्थामा यसको प्रयोग कसरी गर्ने र यसलाई चाहिँ अलिकता जोखिमसँग र हाम्रो जीवनयापनसँग कसरी जोड्ने भन्ने चाहिँ महत्त्वपूर्ण एउटा विषय। दोस्रो, जल तथा मौसम विज्ञान विभाग भनेको एउटा विज्ञान, नामैबाट विज्ञान हो। विज्ञानले के गर्छ भनेपछि वातावरणमा कस्तो खालको परिवर्तन हुँदैछ, हावाको ताप कस्तो छ, तापक्रमको अवस्था कस्तो छ, समुद्रको अवस्था कस्तो छ, त्यसले ल्याउने बाफ चाहिँ जहिले पनि समुद्रबाट त सधैँ बाफ आउँछ, यसपालि मात्रै किन चाहिँ यस्तो पानी पर्यो भनेपछि यसपालि समुद्रको चाहिँ बङ्गालको खाडीको उत्तरतर्फ भयो एक खालको न्यूनचारी अवस्था सिर्जना भयो, त्यसले चाहिँ बङ्गालको खाडीबाट हुने जल बाष्पको युक्त वायु एकदमै धेरै पानी बोकेर ल्याएको हुनाले त्यो चाहिँ पानी सबभन्दा बढी परेको अवस्था हो। कहिले चाहिँ यसले ठुलो जलबाष्प त बोकेर आउँछ, कहिले चाहिँ खाली आउँछ। जस्तो अहिले पश्चिम नेपालबाट सुक्खा हावा आउँदैछ हाम्रो पूर्वतिर, त्यसले गर्दाखेरि पश्चिमबाट चाहिँ मनसुन पनि बाहिरिँदै आएको अवस्था छ, र हाम्रो सुदूरपश्चिमसम्म चाहिँ हिजो के अरे मनसुन बाहिरिने क्रमले छोइसकेको अवस्था छ भने त्यो बिस्तारै अब पूर्वतिर सर्दैछ, अर्को हप्तादेखि यस केही हप्ताको चाहिँ मध्यसम्म पनि त्यो धेरै एडभान्स हुँदैछ। तर पूर्वमा चाहिँ के छ अहिले पनि भनेपछि यो आसाम मेघालयको चाहिँ क्षेत्रमा र बङ्गालको खाडीमा एक खालको चाहिँ अर्को सिस्टम चाहिँ उत्पन्न भयो, र त्यसले गर्दाखेरि पूर्वी भागमा चाहिँ यसले असर गरेको, किनभने पूर्वी भाग भनेको हाम्रो बङ्गालको खाडीको नजिक छ, यसरी चाहिँ यो अवस्था चाहिँ हाम्रो डेभलप हुन्छ। र यो डेभलप कस्तो हुँदैछ भनेर चाहिँ अब पूर्व सूचना प्रणालीका 4 चाहिँ अब पिलर हुन्छन्, 4 खम्बा हुन्छन् भनौँ न। एउटा खम्बाले के भन्छ भनेपछि यो कस्तो खालको सिस्टम, जोखिम के हो, जोखिम कस्तो आउँदैछ भनेपछि, पानी त जोखिम होइन, पानी त हाम्रो लागि चाहिँ जीवन हो, भनेपछि पानी कति बेला जोखिम हुन्छ भनेपछि जब पानीको औसत भन्दा बढी पर्ने सम्भावना हुन्छ त्यति बेला पानी जोखिम हुन्छ। भनेपछि जोखिमको अवस्था के छ भनेर जान्नु, त्यसको ज्ञान एक्सपोजर यसमा त कतिवटा कति कति क्षेत्रमा यसले प्रभाव पार्छ भनेर जान्ने पूर्व सूचना प्रणालीको 1 पिलरले भन्छ। 2 पिलरले के भन्छ भनेपछि यो सिस्टम कसरी आउँदैछ, भनेपछि यसको यतिवटा 25 मौसमी केन्द्रहरूमा चाहिँ यसको अवस्था के छ, 50 मौसमी केन्द्रहरूमा यसको अवस्था के छ भनेर मोनिटरिङ गर्ने, अनुगमन गर्ने काम चाहिँ जल तथा मौसम विज्ञान विभागले गर्छ। अनुगमन गरिसकेपछि उसले त्यसको विश्लेषण गर्छ र विश्लेषण गरेपछि कुनै ठाउँमा खतरा हुन थाल्यो भनेपछि अर्थात् चाहिँ 140 मिलिमिटर भन्दा बढी पानी पर्यो वा 1 घन्टामै 60 मिलिमिटर भन्दा पनि बढी पानी पर्यो भने उसले अलर्ट जारी गर्छ जल तथा मौसम विज्ञान विभागले कुनै जुन ठाउँमा परेको छ भनेपछि। हिजो चाहिँ कोशीमा भारी वर्षा हुन लागेको थियो तर एकछिनपछि भारी वर्षाको चाहिँ त्यो थ्रेसोल्डले पार गर्यो, पार गर्ने बित्तिकै जल तथा मौसम विज्ञानबाट एउटा एसएमएस अलर्ट जारी भयो। भन्नुको अर्थ के हो भनेपछि जुन ठाउँमा खतरा पुग्ने अवस्था हुन्छ त्यहाँ अलर्ट जारी गरिन्छ। तर त्यो अलर्ट जारी गर्नुको अर्थ के हो भनेपछि नदी किनारमा हुनुहुन्छ भनेपछि तपाईँ त्यहाँ सतर्क हुनुहोस्, कुनै खहरे खोलाबाट चाहिँ तपाईँले बस लैजानुपर्ने अवस्था छ, खहरे खोला माथि छ तर सडकबाटै खहरे खोला गएको छ भनेपछि त्यहाँ गाडी थोक्नुहोस्, या चाहिँ त्यो ठाउँमा पहिरोको जोखिम पनि हुनसक्छ भन्ने खालको सम्मको यसले अलर्ट दिन खोजेको हो क्या। तर त्यो अलर्ट अनुसारको चाहिँ हाम्रो जुन रेस्पोन्स रियाक्सन छ त्यो रियाक्सनमा चाहिँ हामी कमजोर छौँ, तर पूर्व सूचना प्रणालीमा चाहिँ हामी अलिकता एडभान्स हुँदैछौँ भन्ने मेरो कन्क्लुजन।
भनेपछि अब यहाँले उल्लेख गर्नुभयो पूर्व सूचना प्रणाली हामीले कहाँबाट सुरु गर्यौं र अहिले कहाँ आइपुग्यौं, अब सानो एउटा खोला आसपास बस्ती छ भने पनि केही अलि मध्यम खालको वर्षा हुने बित्तिकै त्यहाँ चाहिँ एसएमएस अलर्ट त्यहाँ बासिन्दाहरूलाई अलर्ट आउने अहिले त्यो आउने गरेको छ। अब यो सन्दर्भमा हामी त्यहाँ पुगेका छौं तर अब नागरिक स्तरमा चाहिँ जसले यो ग्रहण गर्नुपर्ने हो सन्देश उनीहरू चाहिँ त्यति सचेत नभइदिँदा यसले चाहिँ अलि हानि नोक्सानी निम्त्या कि भन्ने होइन
एकदमै ठुलो, किन भन्दाखेरि रेड अलर्ट जारी भइसकेपछि दुई तिनवटा कुराहरू अब जल तथा मौसम विज्ञानले पनि भनेको थियो र तपाईँले अब हामीले सामाजिक सञ्जालले हेर्ने हो भनेपछि हामी केही साथीहरूले सामाजिक सञ्जालमा झाक्ने निरन्तर झाक्ने पनि गरेका छौँ, मैले पनि झाक्छौँ, यति नै झाक्छौँ। त्यो हुँदाखेरि चाहिँ हामीले के भनिएको थियौँ भने रात्री बस र तपाईँहरू जस्तै मिडियामा पनि हामीले के भनिदिएको छौँ भने अब शुक्रबार र शनिबार ठुलो पानी पर्दैछ, यसमा रात्री बस मात्रै होइन कि यातायातको क्षेत्र लामो दूरीका यातायातको क्षेत्र एक दिनको लागि या दुई दिनको लागि त बन्द नै गरिदिउँ भनेर हामीले सुझाव पनि दिएका थियौँ र बन्दै गर्नुपर्ने अवस्था पनि थियो। तर हाम्रो नागरिकको तर्फबाट के हुन्छ भनेपछि होइन होइन मेरो त काठमाडौँ काम छ, मेरो त फलाने ठाउँमा काम छ, मेरो त इमर्जेन्सी छ भन्ने अवस्था जुन हुन्छ तर हामी त्यसलाई जोखिमलाई केही पनि आकलन गर्दैनौँ, मेरो कामलाई मात्रै चाहिँ हेर्छौँ तर त्यसँग मेरो जीवन जोडिएको छ भन्ने कुराको आकलन चाहिँ कम भयो कि भन्ने चाहिँ एउटा बुझाइ। किन भन्दाखेरि नारायणगढबाट काठमाडौँ आउँदाखेरिका अवस्थामा जति बसहरू जति माइक्रो बसहरूमा धोका भयो अर्थात् चाहिँ त्यहाँ मान्छेहरूको क्याजुअलिटी भयो अर्थात् चाहिँ पूर्वतिरको चाहिँ हिसाबले हेर्ने भने काभ्रे र सो वरिपरिको क्षेत्रमा चाहिँ जति धोका भयो त्यो अवस्था भनेको त हाम्रो लागि त ठुलो मानवीय क्षेत्र 209 ज्यान जानु भनेको मानवको त्यसको आर्थिक मूल्य त कुनै छँदै छैन भनेपछि यस्तो भयावह स्थितिलाई अब हामीले रोक्नको लागि विज्ञानले जे बोलेको छ त्यो विज्ञानलाई चाहिँ अलिकता हामीले विश्वास गर्ने र त्यस अनुसार चाहिँ त्यसको एक्ट अपोन भन्छ त्यसलाई रेस्पोन्स भन्छ कसरी चाहिँ रियाक्ट गर्ने भन्ने कुरा चाहिँ अब यसलाई बढी हामीले बुझ्नुपर्ने र विद्यालय स्तरमै पनि यसलाई चाहिँ भनौँ न एक खालको चाहिँ अब यो एजुकेसनको रूपमा पनि एक्स्ट्रा करिकुलम एक्टिभिटी अन्तर्गत पनि अब विद्यालयमा विश्वविद्यालयमा पनि राख्नुपर्ने अवस्था हो किनभने जलवायु परिवर्तनको असर बढिसकेको अवस्था छ। विश्वव्यापी जलवायु परिवर्तनको असर बढ्दै गर्दाखेरि चाहिँ तापक्रममा भएको परिवर्तन हो नि त जलवायु परिवर्तन भने त लामो समयको के अरे अन्तरालमा तापक्रममा कति परिवर्तन आयो भन्ने कुराले चाहिँ वायुमण्डलको तापको परिवर्तनलाई चाहिँ त्यसले निर्देश गर्छ भनेपछि समुद्रको सतहको तापक्रममा यसले परिवर्तन ल्याउँछ भनेपछि वायुमण्डलमा पनि परिवर्तन ल्याउँछ समुद्रको सतहमा पनि परिवर्तन ल्याउँछ र समुद्रको माथि पनि परिवर्तन ल्याउँछ र यसले गर्दाखेरि यो न्यूनतापीय अवस्था जुन तपाईँले सुनिराख्नुहुन्छ त्यो चाहिँ त्यसको सिर्जनाहरू एकदमै फ्रिक्वेन्सी त्यसको चाहिँ बढेको अवस्था छ। अब समुद्रमा चाहिँ उथलपुथल हुन्छ 80% पानी पर्ने नेपालमा चाहिँ समुद्रमा भएको उथलपुथलबाट हो भने समुद्रमा उथलपुथल हुनु सुरु भइसक्यो अवस्था छ। हामी समुद्रबाट टाढा छौँ भनेर चाहिँ हामीले बुझिरहन्छौँ तर जति पनि पानी पर्छ नेपालमा 80% हिस्सा समुद्रकै उथलपुथलको कारणले परिरहेछ भनेपछि हामी सचेत हुनुपर्ने र यसलाई चाहिँ हाम्रो जस्तो भूगोल जहाँ चाहिँ एउटा मात्रै जोखिम छैन त्यहाँ बहुप्रकोपीय जोखिम छन्। अब मनसुन बाहिरिँदै छ घर भनेर चाहिँ हामी खुसी पनि हुँदैछौँ तर मनसुन बाहिरिएपछि के हुन्छ अहिलेसम्मको अवस्थामा यो खास गरेर हिन्द महासागर र यो अरब सागर र बङ्गालको खाडीबाट आउने बाफले अहिले पानी गराइरहेको अवस्था हो यो के अरे मनसुनी अवस्थामा। यसपछिको अवस्थामा चाहिँ भूमध्य सागरको चाहिँ के अरे सिस्टम सक्रिय हुन्छ, अर्थात् पश्चिमी वायुको सिस्टम सक्रिय हुन्छ र पश्चिमी वायुले चाहिँ पानी पार्छ अब नेपालमा। भनेपछि अहिलेसम्म पूर्वबाट पश्चिम सर्थ्यो यो मनसुनको अवस्थामा वायु, भनेपछि अब पश्चिमबाट चाहिँ पूर्वतिर आउँछ। भनेपछि अब चाहिँ कुनै पानी पर्यो, पानी पर्ने अवस्था आयो भने सबभन्दा पहिला पश्चिममा पर्छ, सुदूरपश्चिममा पर्छ, कर्णालीमा पर्छ, लुम्बिनीमा पर्छ र त्यसपछि गण्डकीमा पर्छ, पूर्वसम्म कम पुग्छ। अहिले चाहिँ जसरी यहाँ पूर्वबाट पानी पर्दै गइरहेको छ, पश्चिममा कम पुगिरहेको छ। पश्चिममा त मनसुन लगभग बाहिरिसकेको अवस्था पनि त आजको र हिजोको चाहिँ हेर्ने हो भनेपछि सुदूरपश्चिममा मात्रै, भने यो अवस्था पनि हामीले कस्तो हुँदैछ त वातावरण ओभरअल यसको इको सिस्टममा के हुँदैछ भन्ने कुराको पनि ज्ञान सबै क्षेत्रमा 753 अब स्थानीय सरकारमा, 7 प्रदेशमा, केन्द्रमा र विपसँग सम्बन्धित काम गर्ने सबै क्षेत्र निकाय, ऊर्जा क्षेत्र, पानीको क्षेत्र, जलस्रोतको क्षेत्र, वनको क्षेत्र, सबैमा यसको नलेज उत्तिकै आवश्यक छ भन्ने चाहिँ पनि अर्को कन्क्लुजन हो क्या।
हजुर, अब सँगै हाम्रा भौगोलिक हिसाबमा हाम्रा बस्तीहरू पनि त्यतिकै जोखिमयुक्त रहेका छन्। अब नदी किना यो भनौँ न नदी किनारमा बस्तीहरू छ, अब हिमनदीहरू छन्, यो जलवायु परिवर्तनका कारण हिमालहरू तातेका छन्, हिउँहरू पग्लिएका छन्, यो सधैँ यसको जोखिम सधैँ छ। अर्कोतर्फ पहाड़ीमा बस्तीहरू अलिकति जोखिमयुक्त ठाउँमा नै छन्, यो अलिकति धेरै वर्षा हुने बित्तिकै त्यो ठाउँमा पहिरो जान्छ र बस्ती नै बगाएर लाने परिस्थिति निम्तिएको हामीले देखेका छौं। अब यसलाई चाहिँ हाम्रा बस्तीहरूलाई अब सुरक्षित कसरी बनाउन सकिन्छ, अब यो जलवायु परिवर्तनको असर दिनानुदिन बढ्दो छ, हिमतालहरू पग्लने क्रममा छन्, अब वर्षा पनि भनौं न अघि विगतमा भन्दा अब औसत भन्दा पनि वर्षाको प्रकृति हेर्दा एकैचोटि भारी वर्षा हुने परिस्थिति पनि निम्तिएको छ पछिल्लो यो आँकडा हेर्दा। अब हाम्रा बस्तीहरू चाहिँ सुरक्षित कसरी बनाउन सकिन्छ यो अवस्थामा?
तपाईँले एकदमै महत्वपूर्ण कुरा भन्नुभयो। अब दुईटा तरिकाले सोच्नुपर्ने हुन्छ बस्तीको हिसाबले। अब हामी जहिले पनि जलवायु परिवर्तनको असर बढिरहेछ भनेर मात्रै हुँदैन, त्यसको असर केमा परिरहेछ भन्ने हेर्नुपर्ने हुन्छ। सेटलमेन्ट प्लानिङ भनेको आजको बस्ती कस्तो छ, भोलिको बस्ती कस्तो हुन्छ, अर्थात् अहिले संसारभरि नै एक खालको चाहिँ आइराखेको नयाँ साइन्स के हो भने टुडेज सिटी, हाम्रो आजको सहर, आज कस्तो सहरमा बस्दैछौँ, आज कुन बस्तीमा बस्दैछौँ, आजको गाउँ र आजको अवस्था र भोलिको सहर, भोलिको गाउँ, भोलिको बस्ती भनेको अबको 20 वर्ष पछाडि अहिले बनाउने चाहिँ जुन हाम्रो सेटलमेन्ट प्लान छ त्यो प्लान चाहिँ 20 वर्ष पछाडिको चाहिँ हाम्रो जलवायुको जन जति प्यारामिटरहरू छन् त्यसलाई हेर्दाखेरि चाहिँ त्यसले असर गर्छ कि गर्दैन भन्ने कुरा चाहिँ हेर्नुपर्ने हुन्छ। जस्तो नक्खु कोरिडोरको अलिकता माथि यो घैँसीपाटीमा एउटा ठुलो चाहिँ आवास क्षेत्र बन्यो, सेटलमेन्ट बन्यो, घरहरू पनि बने, बिक्री पनि भए, तर हिजो अस्ति आएको जुन चाहिँ यो ठुलो के अरे बाढी छ त्यो बाढीले एक तलासम्म डुबाइदियो। सो वाट, अब के गर्ने भनेपछि हामीले त नक्खु खोलामा अबको 20 वर्षमा कस्तो पानी आउँछ, 5 वर्षमा कस्तो पानी बाढी आउँछ भन्ने हिसाबले त क्यालकुलेसनै गरेनौँ। भनेपछि अबको क्लाइमेट सिनारियो जसरी बढिराखेको अवस्था छ, विश्व समुदाय एकदमै यसमा सिरियस भएर लागेको कारण पनि के हो भने विश्व तापमान वृद्धि अहिले 1.2 डिग्री हारिमा पुगिसकेको अवस्था छ। विश्व तापमान वृद्धिलाई चाहिँ 1.5 भन्दा बढ्न दिनु हुँदैन भनेर संसारभरिका नेताहरू यस वर्ष पनि चाहिँ अजरबैजानको बाकुमा चाहिँ भेला हुँदैछन् नोभेम्बर 11-22 भनेपछि यो सबै सिरियसनेस सबै राष्ट्र प्रमुखहरूको एकै खालको चासो हुनुको पछाडि के हो भने 1.5 डिग्री भन्दा तापक्रम वृद्धि भयो, योभन्दा माथि गयो भनेपछि यस्ता क्लाइमेट एक्सट्रिम इभेन्टहरू अर्थात् चाहिँ मनाङमा देखिने बाढी, मेलम्चीमा देखिएको बाढी, 2078 सुदूरपश्चिममा देखिएको बाढी र 2000 हाम्रो चाहिँ अहिले 81 चाहिँ काठमाडौँका विभिन्न खोला नालामा देखिएको जुन बाढी पहिरोहरू छ, यो यस्तो भयावह अवस्था आउँछ। अब मलाई चाहिँ तलको अवस्थामा चाहिँ किन यति जोखिम भयो भन्ने कुरालाई पनि अलिकति हामीले के बिर्सनु हुँदैन भने जलवायु परिवर्तनको असर बढ्दै गएको त हामी देखिसक्यौँ। 25 स्टेसनले जुन रेकर्ड ब्रेकिङ गर्यो यो पानी वर्षा हो त्यो जलवायु परिवर्तन हो। अब तल भएका चाहिँ जति पनि चाहिँ नोक्सानीहरू छन् त्यो नोक्सानी भनेको चाहिँ हाम्रो एन्थ्रोपोजेनिक केयरलेसनेस हो। जस्तो हामीले बस्ती बनाउँदाखेरि नदी किनारमा बनाउने वा नदीबाट चाहिँ कति टाढा बनाउने भन्ने खालको चाहिँ साइन्सले स्पष्ट गरिसकेको अवस्थामा नदीको किनारैमा हामीले बस्ती राख्यौँ भनेपछि कुन नदीको पानी 20 वर्षमा एकचोटि आउने बाढी या 50 वर्षमा एकचोटि आउने बाढी वा 30 वर्षमा एकचोटि आउने बाढी वा 100 वर्षमा एकचोटि आउने बाढीले त्यो बस्तीमा कतिको असर गर्छ भनेर अहिले त विज्ञान स्पष्ट छ, मोडेलिङबाट देख्न सकिन्छ। अबको 100 वर्षमा चाहिँ क्लाइमेट सिनारियो कहाँ पुग्दैछ भन्ने कुरा हामी मजाले क्यालकुलेसन गर्न सक्छौँ। भनेपछि बस्ती बसाउँदाखेरि चाहिँ त्यो क्यालकुलेसनलाई पनि नेपाल सरकारले सबैले चाहिँ सबै क्षेत्रमा ध्यान दियो भनेपछि अबको बिल्डिङ कोडमै पनि बिल्डिङ कोड जुन घरको नक्सा पास हुँदाखेरि पनि यो अवस्थामा नक्सा घर बनाएर नक्सा पास गर्ने होइन कि घर बनाउनुभन्दा अगाडि नै यो ठाउँ नक्सा घर बनाउनलाई उपयुक्त छ कि छैन भनेर हेर्नुपर्ने अवस्था चाहिँ अहिलेको यो साइन्सले अहिलेको स्टेट दिएको छ।
हस्, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं पछिल्लो विपद र यसले निम्त्याएका हानि नोक्सानी र यसबाट बस्न र आगामी दिनमा गर्नुपर्ने उपायका सन्दर्भमा एकजना जलवायु विज्ञ धर्मराज उप्रेतीसँग। यो सँगै आजको अन्तर्सम्वाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि उपस्थित हुनेछौं। आजको कार्यक्रमबाट प्राविधिक साथी शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।